उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 8 श्रृंखला यता बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज सुन्दै आएका छौं। 2038 सालमा कैलालीमा जन्मेका बुद्धिसागरको किशोरावस्था कालीकोटको मानमामा बितेको हो। उनी अहिले कवि लेखकका रूपमा परिचित छन्। कविता लेखन र अखबारी लेखनमा खुबै रुचाइएका लेखक बुद्धिसागर 2060 सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्ण पदक प्राप्त गरेका छन् भने 2066 सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् भनेर यो पुस्तकमा सम्पादकले लेख्नुभएको छ। कर्णाली ब्लुज उपन्यासको 9 श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठ 172 बाट। गर्दन मुन्तिर सर्पको ज्यान, माथि केटीको टाउको, छेउमा पूजाका अक्षता, पुच्छर पनि हल्लिँदो रहेछ। नागिनलाई नजिस्काऊ डस्से भनेको एकराजले सुनेछ। बिचरा जिस्काउने आँट त के हुँदो हो। केटीको अनुहार एकदम पहेँलो थियो रे, आँखा पनि सुक्खा। त्यो सुनेर मलाई सर्कस हेर्न मन लाग्यो। एक दिन बा आलाले बिरामीको छाती जाँचिरहनु भएको थियो। म अन्कनाउँदै बा छेउ उभिएँ। बाले यसो पावरदार चस्माको माथिल्लो डिलबाट मलाई निहाल्नुभयो। मेरो सास बढेको थियो। मैले किक्लिक्क थुक निले। बा 10 रुपियाँ दिनु, मैले भने। किन चाहियो 10 रुपियाँ? सर्कस हेर्छु। पढिस् त? पढिसकेँ। बाले इस्टकोटको भित्री जेबबाट 10 नोटी चेक्नुभयो र मतिर फालिदिनु भयो। मैले ट्याप्प समाएँ। हुत्तिने सुर गर्दा बाको आवाज आयो, ए सुन त। म टक्क अडिएँ। बा सायद दङ्ग हुनुहुन्थ्यो। अगाडिका फाली जस्ता दाँत देखाउनु भयो र दुवै आँखा झिम्काउँदै भन्नुभयो, आमालाई नभनेस्, मेरा बा जस्तो माया गर्ने मान्छे यो संसारमा कोही पनि छैन। म सोझै चौराहातिर उर्रिएँ। म सोच्दै थिएँ 5 रुपियाँमा 2 टिकट आउँछ, एकराजलाई पनि लैजान्छु। यथारू पख, दिदीको आवाज साङ्लो झैँ मेरा गोडामा बटारियो। झन्डै च्यापुले टेक्ने गरी पछ्याइएको म त। दिदी र बाटु धोएका लुगाका गुन्टा बोकेर उभिएका थिए। पाइन्टको गोजीमा दयाँ हात कोचेर बेसमारी दगुऱ्यो भने दिदी थाहा पाइहाल्थिन् आज योसित पैसा छ। के भयो? म झर्किएँ। पख, पैसा कहाँबाट ल्याइस्? दिदीले औँला ठडाइन्। भनिदिन्छु, बाले दिएको भनिदेऊ। अनि कता हिँडिस्? सर्कस हेर्न। आफै सर्कसको जोकर जस्तो छ। उस दिदी फरक्क फर्किन्। मैले बाटुलाई हेरेँ। बाटुका फिजाइएका कपालबाट मसिना पानीका थोपा तप्किरहेका थिए। उसको टाटेपाटे म्याक्सीको छाती लुछुप्पै भिजेको थियो। आँखी बाउमाथि बालुका ससाना कण टल्केका थिए। उसका र मेरा आँखा ठोकिए। ऊ मुसुक्क हाँसी। दिदीले नदेख्ने गरी पहिला मुख पुरा उगारी र ओठ चुच्याउँदै बिस्तारै बन्द गरी। उसले इसाराले जिस्काएकी थिए, थारू। मैले पनि भनिदिएँ, त थरू नि, र बेसमारी दगुरे। के भनिस्? पछाडिबाट दिदीको चर्को आवाज आयो। टिकट देखाओ, गेटमा उभिएको पालेले चर्को आवाजमा भन्यो। झुप्प दारी पलाएको अग्लो पाले नाक रातो भएको पुडको जोकरको फोटामन्तिर उभिएको थियो। मैले दिएको रुपियाँले एकराजले नै टिकट ल्याएको थियो। उसले बडो स्टाइलले टिकट माइली र चोरौलाको बीचमा च्यापेर पालेतिर बढायो। पालेले स्वाट्ट लियो, बीचबाट ध्यार र च्यात्यो, आधा लियो आधा दियो। उसले बायाँ गोडाले छेकिरहेको बाटो खोलिदियो। भित्र छिर्नकै लागेका थियौँ, टर्रो आवाजमा धम्कायो, सिधै जान सिधै जान, इधर उधर घुस्न मत। भित्र हात्ती साँगुरो पट्टीमा हिँडिरहेको थियो। जोकर यताउता दगुरिरहेका थिए। एकछिनपछि एउटाले आँखामा पट्टी बाँधेर 100 मिटर पर उभिएकी केटीको छेउछाउ छुरा हाल्यो। म रमाउँदै थिएँ। एकराजले बिस्तारै कोट्यायो। के भयो? मैले सोधेँ। उसले आँखा झिम्काएर कानमै मुख जोतेर भन्यो, मौत कुवा हेर्न जाउँ। पैसा छैन, म अन्कनाएँ। हत्तेरी घुसाउँ के? एकराजले मेरो हात तान्यो। एकराज भिडको बिचै बिच आधा कुप्रिँदै बकुल्ला चाहिँ गर्दन तन्काउँदै दगोर्यो। म पनि बकुल्ला चाहिँ पछि लागेँ, एकदम डराउँदै। मौतका कुवा 10 मिटर जति अग्लो थियो। कुवाको तालुमा बार्दली बनेको थियो। त्यही बार्दलीमा 10-12 मानिस उभिएका थिए। कुवाको फेद हल्लिरहेको थियो। कुवाको भित्तै भित्तामाथि उक्लिरहेका राता कमिला फुत्रुक फुत्रुक तल खसिरहेका थिए। काठको भर्याङ टेक्दै हामी माथि उक्लियौँ। कुवाको फेदमा भटभटे जोडले कराउँदै धुवाको कालो मुस्लो फालिरहेको थियो। फलामको टोपी लगाएको ड्राइभरले भटभटेका कान निमोटिरहेको थियो। उसले माथि हेऱ्यो। कालो सिसाले ख्वाप्प छोपेको उसको अनुहार देखिएन। किलामा बाँधेको भोको गोरु झैँ भटभटे फनफनी रिङ्न थाल्यो। जोडले, अलि जोडले, झन जोडले, जोडले किला उक्काएको गोरु झैँ भटभटे रन्थनियो र बतासभन्दा छिटो भित्तै भित्ता फन्का लगाउँदै दगोर्यो। म भटभटेको फन्का गर्न थालेँ। एक फन्का, दुई फन्का, तीन फन्का, चार फन्का, पाँच फन्का, छ। लौ मलाई मचमची सुर भयो। भनन्न रिङ आयो। उल्लो कुनामा देखेको भटभटे स्वाट्ट अर्को कुनामा पुग्थ्यो। पल्लो कुनामा देखेको भटभटे स्वाट्ट ओल्लो कुना। कुवाको बार्दली ढलपलाउन थाल्यो। मैले छेउमा ठोकेको काठ च्याप्प समाएँ। माथि माथि अझ माथि भटपटे भरिँदै गएको गिलासको पानी चाहिँ माथि माथि तैरिन थाल्यो। भटपटे चिप्लेर खस्यो भने, ड्राइभरले टाउकाले टेक्यो भने मेरो सातो गयो। वात्त माथि आइपुगेको भटपटे पेट्रोल गनाउने कालो धुवाँ हाम्रा अनुहारभरि छरेर तल्तिर ओर्लियो। पछि लाग्यो पिरो र कालो धुवाँको मुस्लो। भटपटे भुइँमा पुग्यो। कुवा धुवाँको मुस्लोले भरियो। घ्यार्र घ्यार्र भटपटे जोडले कराएर शान्त भयो। बिस्तारै धुवाँ छाटियो। ड्राइभर भटपटे त्यहीँ छाडेर हात हलाउँदै बाहिर निस्कियो। एकराज बौरिएर रातो अनुहार बनाउँदै हाँस्यो। यो पहलमानपुरको थारू हो, एउटा अद्वैंसी मान्छेले दारी कनाउँदै सुनायो। अहिले त यस्तो ड्राइभर भइसकेछ। पहलमानपुरको थारू? म तल्तिर दगुरेँ। पर्खी त भन्दा एकराज पनि पछि लाग्यो। ड्राइभर मुख पखालिरहेको थियो। पानी लगाउँदै लामो र मैलो कपाल झट्कार थियो। चुच्चे कालो जुङ्गा जुत्ता, निलो जिन्सको ठाउँ ठाउँमा कालो लागेको प्यान्ट, उसको कालो ज्याकेट हात चलाउँदा सर्याक सर्याक बजिरहेको थियो। उसले मैलिएको छिर्केमिर्की रुमालले अनुहार पुछ्यो। गौगोरो अनुहार, थेप्चो नाक र गन्न सकिने जुङ्गा, चिम्सा तर चकिला आँखा। क्या देख्दा है बे? उसले सानले सोध्यो। म टाउको निहुराउँदै हिँडेँ। पछि पछि आइरहेको एकराजले झर्किँदै भन्यो, धोती हेप्छ, एक चेन दिउँ। मैले केही भनिनँ। भन्नु त बाटोलाई नै थियो। बाटो, मैले तेरो थारूलाई देखेँ। तिकुनियाबाट भटभटे चढेर तँलाई लिन आएछ। तर मैले बाटोलाई केही भन्नै सकिनँ, किनभने म मेडिकलमा के पुगेको थिएँ। अर्को दिशातिरबाट मान्छेको भिड हाम्रो मेडिकलतिर आइरहेको थियो। म दगुरेँ। बा एक तारी बजाइरहनु भएको थियो। हो हल्ला गर्दै आएको भिड देखेर तर्सिनु भयो। चारजना केटाहरूले एउटा घाइते मान्छेलाई मुडो झैँ बोकिरहेका थिए। पछि पछि आधा बजार थियो। मेडिकल भिडले भरियो। केटाहरूले दङदगाउँदै उसलाई भित्रपट्टिको पलङमा सुताइदिए। के भयो यिनलाई? बाले सोध्नुभयो। रुखबाट खसेछन्। एउटा केटाले भन्यो, हामीले भेट्टाएर ल्याएका। ढाड बाँच्या छ, अर्कोले सुनायो। मुखका दाँत पनि एउटै छैनन्, अर्कोले थप्यो। एक्लै मह काट्न गएका रहेछन्, मौरीले चिल्नसम्म चिलेछ। अरू डाक्टरले त हेर्नै मान्नन्। पहिलो केटोले पसिना पुछ्यो। घाइतेको दायाँ कानको लोतीमा उछिटिएको रगत चोखा भइसकेको थियो। अनुहारभरि राता फोकी फोका। बा अकमकिनुभयो। केटाहरूलाई भन्नुभयो, यिनलाई नेपालगञ्ज नपुर्याइ हुँदैन, यहाँ त्यति साधन छैन, कसरी यिनको घरमा खबर पुर्याइदिनु पर्यो, म सक्दो सहयोग गर्छु। भिडले ताली बजायो। बाले हतार हतार सलाइन चढाइदिनु भयो। आमाले दुई चक्की ब्रुसेट पिसेर टम्म भएका दाँत चम्चाले च्यात्दै मुखमा थकिदिनु भयो। पानी तप्काइदिनु भरे। बिस्तारै भिड छाटिँदै गयो। रातको 9:30 भइसकेको थियो। त्यति बेलासम्म दिदी तल आएनन्। भर्याङको तल्लो खुड्किलासम्म आएर फर्किन्थिन्। दिदीको अनुहार निन्याउरो भएको थियो। ब्रुसेटले काम गरेछ। उसको पातलो चिच्चाहट शान्त हुँदै गयो। बाका पसिना पनि चिसिँदै गएर अनुहारमै हरायो। ऊ छटपटाउन छाड्यो। छाती भने बिस्तारै बिस्तारै तलमाथि भइरह्यो। किन यताउति गर्छस्? आमाले म यताउता छटपटेको देखेर मसिनो आवाजमा भन्नुभयो, जा भात खाएर सुत। आमा त्रास र थकानले कुर्सीमा थ्याच्छ बस्नुभयो। धोतीको सबकोले बेला बेला अनुहार हम्काउनुहुन्थ्यो। म माथि उक्लिएँ। तलमाथि गर्दा गर्दै घाइतेको अनुहार देखेर बाटो पनि ओइलाएकी थिए। अगेनामा आगो निभेर कोइला मात्र बाँकी थिए। कुनै कुनै झिलिक्क बल्थेर निप्थे। बाटो पिर्कामा टुक्रुक बसेकी थिए। बाटोले मनतातो भात पस्किदिए। बिरालो पश्चिम कुनाबाट फुत्त निस्क्यो। मेडिकलको भिडले तर्सेर होला, टाउको तनक्क तन्काउँदै चुपचाप मेरै छेउमा बस्यो। भातले पेट टम्म भएपछि मैले जुठो थाल सरक्क सारिदिएँ। उठ्ने बेला बाटोका परेलामा मेरो आँखा ठोकिए। म अकमकिएँ। मैले भन्नै सकिनँ, बाटो मैले तेरो थारलाई देखेको थिएँ। दिदी त अघि नै भुस भइसकेकी थिइन्। म ओछ्यानमा पल्टिएँ, बिरालो पनि छातीमै आएर टाँसियो। गद्रेङ गुद्रुङ आवाजले बिरालो जुरुक्क उठ्यो र खटियाबाट थप्प भुइँमा आम फाल्यो। मेरा निद्राले झोलिएका आँखा खुलेर बन्द भए। आँखा बतबती जलिरहेका थिए। ओठको चेपबाट बगेर गालाभरि पोतिएको रियालको धर्सो पुछेपछि बाटोको ओछ्यानतिर हेरे, बाटो थिएन। मध्यरात भएकाले होला, तलतिरको मसिनो गुनगुन आवाज पनि माथिसम्म आइरहेको थियो। मैले कान ठाडा पारेँ, तलतिर त कोही सोक्क सोक्क रोए जस्तो थियो। के भयो फेरि? बिरालो बर्याङ छेउ पुगिसकेको थियो। माथिल्लो खुड्किलाबाट बुरुकको तल्लो खुड्किलामा आम फाल्यो। म तल ओर्लिएँ। मेडिकलको बाहिरपट्टि सासले बोलिरहेका केही मानिस थिए। जुनको मधुरो उज्यालोमा अनुहार चिन्न गाह्रो भयो। आकाशको पुछारमा पश्चिमतिर हिँडिरहेको जुन पनि खुर्पा आकारको थियो। म टुक्रुक्क छरिएर बसेका मानिसलाई पन्छाउँदै लुसुक्क भित्र पसेँ। हातमा आला समाएर आमा कुनामा उभिनु भएको थियो भने लोटामा पानी बोकेकी बाटु आमा छेवै थिए। बा पलङको सिरानमा हुनुहुन्थ्यो। बिरामीको गोडानेर साडीको सबकोले टाउको छोपेकी एउटी आइमाई सुक्क सुक्क रोइरहेकी थिए। बेला बेला साडीको सबकोले नाक बजाउँदै सिँगान पुस्थी। ऊ रोएर थाके जस्तै देखिन्थे। उसको आवाज मुसलधारे पानी थामिएपछि तप्किएको बलेसी जस्तो मधुर हुँदै गइरहेको थियो। बिरामी एकदम शान्त थियो। ऊ पछ्यौराले ढाकिएको थियो। सलाइनका लहरा माथिबाट फर्काएरै बोतलमै कोपिएका थिए। बोतल त आधा मात्र रित्तिएको थियो। मैले बाटुलाई हेरेँ। उसले मेरो अनुहारको भाव बुझेर दुवै आँखा सिलिङतिर सन्काए। मैले बुझेँ, बाटुले भने के हो? मर्गैल। आकाशबाट शीतका थोपा खस्न थालिसकेका थिए। बिहान पख यसरी शीत खस्तेर छानाका टायल चिसिन्थे र त बिहान खुब मिठो निद्रा पर्थ्यो। पूर्वतिरको आकाश उज्यालिँदै जाँदा अँध्यारो छाटिँदै गएको थियो। घाम कटासे अगाडि आउनु अगाडि नै लडिया आइपुग्यो। लडियामा तीनजना मानिस थिए। पछि पछि आइरहेको थियो साइकलमा चौथो केटो। मेडिकलका अगाडि राँगा टक्क अडिए। लडियामा टुक्रुक्क बसेका मानिस दुवै हातले टेक्दै उठे, दगदगाउँदै भित्र छिरे। बाहिर टुक्रुक्क बसेका केही मानिस भर्खरै लडियामा आएकाहरूको स्वागतमा जुरुक्क उठे। एउटाले बासी त एकछिन गुनगुन गरे, अर्का भने रोइरहेकी आइमाईको छेउमा उभिए तर केही बोलेनन्। आखिर लैजानै पर्यो के अरे? चारजनाले लास धौधौ उचाले। मरेको मान्छे किन गरुङ्गो हुन्छ? रोइरहेकी आइमाई उठेर लडियामा उत्तान परेको लासको गोडामा फेरि जोक्राउँदै बसी साडीको सबको भित्र रोइरहे। ती बुढा मानिसका कञ्चटका रौँ फुलेका थिए। वर्षौँ रोए चाहिँ आँखा राता थिए। मैले थाहा पाएँ उनी त घाइतेका बा रहेछन्। उनले स्टकोटको भित्री जेबबाट एउटा प्लास्टिकले बेरेको थैलो झिकेर फुकाल्न थाले। निद्राले थकित र मृत्युले त्रसित बाले इसाराले नै पैसा पर्दैन भन्नुभयो। बुढा आँखमा किए पोको चुपचाप फेरि उही भित्री जेबमा राखे। मैले त सक्दो गरेकै हुँ। लडिया हिँड्ने बेला बाले बुढालाई बिस्तारै भन्नुभयो। बुढा बोलेनन्, लुला हातले नमस्ते गरे जस्तो गरे। सन्नाटा भरिएको लडिया टलपलाउँदै हिँड्यो। कुरुवा बसेकाहरू पनि पछि लागे। लडिया दोस्रो गल्लीतिर मोडियो र पारा सुनारको सुन पसल पछाडि छेकियो। बा ठिङ्ग उभिएर टोलाउनु भयो। धेरै बेर लडिया गएतिर हेरिरहनु भयो। अनि त बा बसौँ कि उठौँ, यता जाउँ कि उता, के गरौँ जै गरी छटपटिनु भयो। बाका आँखा निद्राले झोलिएका थिए। जानु सोध्नुहोस्, आमाले बातिर हेर्दै भन्नुभयो, सक्दो गर्नुभएकै हो, धेरै नसोच्नु होला। बा चुपचाप भर्याङका खुड्किला टेक्दै माथि उक्लिनु भयो। बाटुले पलङको डस्ना तन्नामा पोको पारेर बाहिर ल्याए। गोबरले भुइँ लिपपोत गरी आमाले एक लोटा पानी कानका सुन छुवाएर मेडिकल भरि छर्किदिनु भयो। आखिर जे डर थियो त्यही भयो। कटासे बजारभरि हल्ला फैलियो। डाक्टर हर्षबहादुरले अर्को मान्छे मार्यो। हल्ला बाले पनि सुन्नुभयो। घाइते त ठिक थियो, गलत एन्टिबायोटिकले ठहरै भयो। यसरी हल्ला चलाउने अरू मेडिकलवाला नै थिए। मलाई लाग्थ्यो यस्ता जहिरी कुराले बाला के सुन्थे। हल्ला सुनेकै रात बाको टाउको चड्किन थाल्यो। दुई दिनसम्म लगातार आमाले बाको निधारमा पानीपट्टि लगाइदिनु भयो। बा उदास र निराश देखिनु भयो केही महिना। त्यसपछि त दिनभरि मेडिकलमा देखिने बा कता कता हराउन थाल्नुभयो। बिरामीको काखीमा थर्मोमिटर च्याप्नुभएका बा थर्मोमिटर झिक्नु अघि नै हराइदिनुहुन्थ्यो। आमा यस्तो कुरा थाहा पाएपछि काकीको थर्मोमिटर झिक्दै मेडिकलमा फनफनिनुहुन्थ्यो। म देखिएँ भने कराउनुहुन्थ्यो, जा तेरो बाला खोजेर ले, कता मर्या छन् कता। बिरामीहरू दिनभर मेडिकल ओरपर जुम्मिन्थे, खुइए खुइए सुस्केर हाल्थे। बिरामी बकुल्ला चाहिँ गर्दन थन्काउँदै बाला कुर्थे। कुर्नु परे दिनभर कुर्न तयार, अर्को मेडिकलतिर हेर्दा पनि हेर्दैनथे। ती भन्थे यी डाक्टर जस्ताहरू कोही नआए, बाबा नि यस्ता ग्राहक छोडेर कता हो कता। म बाला खोज्न हरेक दिन बतासको झोकामा उडिरहेको प्लास्टिकको टुक्रा चाहिँ गल्ली गल्ली पाउतारिन्थे। बाबाले चौराहा पिपल बोर्ड छेउको चिया पसलमा उपरकोटी लाएर गफ सुटिरहनु भएको भेटिनुहुन्थ्यो। चिया पसलमा सर्ट प्यान्ट कोट र गलबन्दीमा सजिएको बैंक म्यानेजर, निधारदेखि नाकसम्म धर्के पहेँलो टिका लगाएका चौकीका असै, बुढेउलीले आँखा धमिला भएका विष्ट बुढाको खाल जमेको हुन्थ्यो। चिया पसलको साउजी पनि त कम्ती थिएन, दौरा सुरुवालमा चिटिक्क परेर बस्थ्यो। लुचुक्क कटासी छिरेको ऊ दुई दिनमा 200 कप चिया बेचे भनेर मक्ख पर्थ्यो। एउटी बाख्री किनेको हजुरको साउजी ग्राहकलाई गफ दिन्थ्यो, हिजो 4 बच्चा पाए हजुरको, बच्चा मेरो कि बोकाको, कुनै कुनै ग्राहक भने रातो अनुहार बनाउँदै हाँस्थे। बोलेपछि हजुरको गाँस्दा गाँस्दै उसको नाम नुवारन भइसकेको थियो, हजुरको साउ। एक दिन त उसको पसलको निधारमा साइनबोर्ड पनि झुन्ड्यो, हजुरको चिया पसल। जब म बालाई बोलाउन त्यहाँ पुग्थेँ, कहिलेकाहीँ चिया र पाउरोटीको साइद पनि जुर्थ्यो। बा सोध्नुहुन्थ्यो, चिया खान्छस्? म चुपचाप उभिन्थेँ। यसलाई चिया दिनुहोस्, बा भन्नुहुन्थ्यो। यसरी चिया र पाउरोटी खाइरहँदा बजार फन्का लगाएर आएका विष्ट बुढा चिया पसलमा बरबराउँथे, त्यो राठौरले खुब छल गरेछ। अनि बैङ्कको म्यानेजरतिर फर्केर सोध्थे, राठौरले भन्दैमा बैङ्क लम्की सर्छ र? राठौरको घर लम्कीमा पर्थ्यो। लम्कीमा उसको कैयौँ बिघा जमिन छ अरे। ऊ कटासेका साउजीहरूले लम्की आऊ, यतै ठुलो बजार बन्छ भन्थ्यो अरे। त्यसै विष्टबुढा राठौरलाई गाली गरिरहन्थे। उनको कुरामा भने म्यानेजर बोल्दैनथे, चुप बस्थे। लट्ठीको बिँडमा अडिएका विष्टबुढाका हात थरथरी काँप्थे। यो कटासेलाई बैङ्क चाहिन्न? चाहिन्छ हजुरको, साउजीले बोलीमा लोली मिलाउँथ्यो। यो बजारमा यत्रो पैसा छ हजुरको। बा चियाको गिलास हत्केला बिच खेलाउँदै हाँस्नुहुन्थ्यो। फर्किँदा म अघिअघि हुन्थेँ, बा पछि पछि। बालाई बाटामा भेटेका मान्छेले नमस्ते गर्थे, बालाई भने फर्काउने होस हुँदैन थियो, ओठ थरथराइरहन्थे। बा जब मेडिकलमा आइपुग्नुहुन्थ्यो, आमा कराउनुहुन्थ्यो, कति दुःख दिएको हो। बा नसुने जस्तो गर्नुहुन्थ्यो, चुपचाप बिरामीका निधार छाम्नुहुन्थ्यो। यति भएपछि आमा पनि शान्त। दिउँसो मात्र होइन, बा त राति राति पनि गायब हुन थाल्नुभएको थियो। कहिलेकाहीँ बिरामी राति आइपुग्थे, खोज्न त मै जानुपर्थ्यो, बालाई खोज्ने ड्युटी मेरै। बा हराउँदै भेटिने दुई नियमित ठाउँ थिए, चौराहाको चिया पसल र पुलिस चौकी छेउको काली मन्दिर। चिया पसलमा बा दिउँसो भेट्नुहुन्थ्यो भने राति त्यही काली मन्दिरमा। राति त बालाई खोज्न जानै नपरे हुन्थ्यो म सोच्थेँ, किनभने मन्दिर पुग्न त्यही बाटो हिँड्नु पर्थ्यो जुन बाटो मसानघाट पुग्थ्यो। म हिँड्दिन थिएँ, दगुर थिएँ। मन्दिरमा बजारका एक दुई मानिस आउँथे जान्थे, घटस्थापनामा भने ठुलै भिड हुन्थ्यो, किनभने त्यही दिन पुलिसले बन्दुक पड्काउँथ्यो, कालो बोको बजार डुलाउँथ्यो र त्यही मन्दिरमा छिनाल्थ्यो। अघि पछि भने मन्दिरलाई घेरेको काँडे तारमा पुलिसहरू बन्डी र कट्टु सुकाउँथे। मन्दिरभित्र कालीको जिब्रो निकालेको ठुलो मूर्ति देख्दा म तर्सन्थे। अझ मूर्तिभन्दा डरलाग्दो त पुजारी पो थियो, लामा लट्टा परेको कपाल, दारी झुङ्गा र निधारभरि दलेको रातो टिकामा उसका डरलाग्दा आँखा टलक्क टल्किन्थे। जोगी 5 महिना अघि इन्डियातिरबाट आएको थियो, पछि त कटासेमै बस्थ्यो, भन्थ्यो देवीले सपनामा आएर यहीँ बस भनिन्। यस्तै जोगीले बेहोस बनाएर केटाकेटी भारत पुर्याउँछन् र बलि दिन्छन्, मैले यस्तो डरलाग्दो कुरा पनि सुनेको थिएँ। बेला बेला मलाई बासी त खुब रिस उठ्थ्यो, यस्तोसित किन सङ्गत गर्नु परेको होला। जब म उसको कुटीमा बस्थेँ, धुवाको बादलमा हराइरहेको उस सोध्थ्यो, बच्चा प्रसाद खाएगा? नाइ, मलाई लाग्थ्यो प्रसादमा केही मिसाएको हुनुपर्छ। किन आइस त? मलाई देख्ने बित्तिकै बा झर्किनुहुन्थ्यो, आमाले बोलाउनु भएको छ। बालुरुको मेरा पछि लाग्नुहुन्थ्यो। एक दिन मैले आमालाई भनिदिएँ, म त्यता जान्न, डर लाग्छ। एक दिन त बाले रुद्राक्षको माला नै ल्याउनु भयो र मेडिकलको पश्चिम कुनामा झुन्ड्याउनु भयो। पहिला त आमा हाँस्नु भयो, तर बा नभएका बेला आमाले भन्नुभयो, तेरा बालाई जोगी हुने सुर किन चलेको हो कुनै। बाला घुमन्ते रोग लागिसकेको थियो। एकपल्ट रातभरि मैले सोचेँ, बाला किन अचेल चयन छैन, बा हाँसेको त देख्नै छोडेको थिएँ मैले। एक दिन साँझ पख सद्दामा आइपुग्यो, बाला नमस्ते गर्यो, म भर्याङको टुप्पामा थिएँ। उसले उफ्रेर छुला चाहिँ गर्यो, म हिस्सा हाँसेँ। हाउ आर यु सर? ऊ बाको छेउको टुलमा बस्यो, सन्चै छ, मैले सुनेको तपाईँले जोगी हुन थाल्नु भएको छ अरे। हाँस्दै सद्दामले दुवै हत्काराले आफ्ना कपाल स्याप्प पार्यो। बाबा यसो धर्मकर्मका कुरा गर्छन्, बा मुस्कुराउनु भयो। मेरो मन पनि बसमा छैन, तिनलाई भेट्दा आनन्द आउँछ, त्यसैले त्यता जान्छु। सद्दामले मुन्टो हल्लायो, एकछिन मौन त छायो। बाले सोध्नुभयो, तपाईँको मेडिकल कस्तो चल्दैछ? कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमोलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, लालबन्दीको डुकडुकी एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको हिमाली रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोर बाराही, बागलुङको सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गोलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। सदामले मुन्टो हल्लायो, एकछिन मौन त छायो। बाले सोध्नुभयो, तपाईँको मेडिकल कस्तो चल्दैछ? के चल्या छ भन्नु हजुर? उसले उपरकोटी लायो। अरू मेडिकलवाला त राक्षस नै छन्, एक आपसमा मिल्नु पो पर्छ। बजारै यस्तो छ, मान्छे एजुकेटेड छैनन्, स्वार्थको कन्धनी बाँधेर हिँड्छन्। दिक्क हुन्छु कहिलेकाहीँ, सारा नेपाल छाडेर यस्तो ठाउँमा आइपुगेँ। सबै भाग्यको खेल हो, बाले भन्नुभयो। म भर्याङ झरेर सद्दामको छेउ पुगेँ। उसले पछाडि टाउको ढल्काएर हेरेर कुममाथिबाट हात दियो। ल, मसित गुड गर्नुहोस्। मैले लजाउँदै उसको हात समाएँ। जा चिया भन, बाले भन्नुभयो। म माथि दगुरेँ, बाटोले चिया बनाइदिएँ, मैले ल्याएँ। बाह्र सद्दामको के कुरा हुँदै थियो, रोकियो। सद्दामले चियाको गिलास हातमा खेलाउँदै सोचेर भन्यो, यस्तो बजारको आयु त्यति रहँदैन, म त फिरन्ता जोगी हुँ, अन्तै हिँड्छु। एउटा हातमा कमण्डलु, निधारमा खरानी, बम बोले, हा हा। सद्दामको आँसोमा बाले मुस्कान मिसाउनु भयो। अस्ति हजुरको विरुद्धमा मुद्दा हाल्नुपर्छ भनेर अरू मेडिकलवाला आएका थिए। सद्दाम गम्भीर भयो, मैले मुक्का ताकेपछि भागे। बाटवाल्न पर्नुभयो। सद्दामले गहिरेर बाला हेरेर भन्यो, मैले भनिदिएँ, न त तिमीहरू भगवान् हौ न त हर्षबहादुर, मलाई थाहा छैन, त्यो मर्छ भनेर तिमीहरूले पठाएका होइन, षड्यन्त्र गर्छन्। त्यही भएर कहिलेकाहीँ यो पेसामा किन आएछु जस्तो लाग्छ। बाले आधा चियाको गिलास भुइँमा राख्नुभयो। अर्को काम गरौँ भने केही आउने होइन। सद्दामले पनि भुइँमा गिलास राख्यो। डोन्ट वरी, म हुन्जेल तपाईँ चिन्ता नगर्नुहोला। सद्दाम उठ्यो। तपाईँले मेडिकल छाले, म औषधि लिन कसकामा दगोर्ने? उसले अट्टहास गर्यो। बा पनि उज्यालो अनुहार बनाउँदै उठ्नुभयो। अनि तपाईँ मेरोतिर किन आउनुहुन्न? सद्दामले मलाई दायाँ आँखा झिम्क्याउँदै भन्यो र बाहतिर फर्किँदै भन्यो, ओके, गुड इभिनिङ सर। यो बजारका मान्छेले मेरो नाम सद्दाम राखि नै दिए, सद्दामको इज्जत पनि राख्नै पर्यो। म हुन्जेल कसको षड्यन्त्र गर्दो रहेछ, हेरम्ला। तपाईँको खास नाम के हो? मेरो मुखबाट स्वात्त निस्कियो। गुड क्वेसन, सद्दामले हाँस्दै भन्यो, वीर सिंह धामी। धामी? यस धामी, हुर्र हुर्र हुर्र। सद्दाम एकछिन धामी चाहिँ उफ्रियो। उसको पेट थर्र हल्लियो, कपाल निधारतिर झर्यो। दुवै हत्केलाले कपाललाई स्याप्प पछाडि सार्दै ऊ हिँड्यो। अलि पर पुगेपछि सुसेली हाल्यो। किन हो मुसुमुसु हाँसेको? बजारतिरबाट फर्केरै भर्खरै फर्केकी आमाले छक्क पर्दै बाला सोध्नुभयो। सद्दाम भर्खरै गयो। बाले हाँस्दै ठुटेदारी कनाउनु भयो। अचम्मको छ त्यो पनि, आमाले हाँस्दै भन्नुभयो, उल्कै छरे। अस्ति खाली पेटमा 2 लिटर दुध खान्छु भनेर बाजी ठोकेछ, पछि बजारभरि वाग्दै हिँडेछ। आमा गिलास लिँदै भर्याङतिर लाग्नुभयो। बा एकछिन टोल्याउनु भयो र फेरि खिस्छ हाँस्नुभयो। अस्पतालको गनाउने बाथरुममा नुहाएर फर्काँदा आमाको अनुहारबाट थकान र निद्रा अलिकति पखालिएको थियो। फिजारिएका पातला कपालबाट पानी तप्किरहेको थियो। धोएका लुगा बटारेर हातमा झुन्ड्याउँदै बरण्डामा निस्किनुभयो। चिसा लुगा तनक्क तन्किएको डोरीमा फिजारिदिनुभयो। एकछिन पर महेन्द्र राजमार्गमा हुत्तिरहेका गाडीहरू हेर्दै टोलाउनु भयो। म यता टोलाएँ, अचेल हामीलाई टोलाउने व्यथा लाग्छ। जा, तँ पनि नुहाएर आ त, आमाले भित्र छिर्दै भन्नुभयो। कस्तो गनासस्? म सर्ट प्यान्ट र तौलिया काँधमा राखेर बाथरुमतिर हिँडेँ। बाथरूम हेर्दै थाहा हुन्छ यो सरकारी अस्पताल हो। भित्र पस्दा झन्डै चिप्लिएर भित्तामा बजारिएको बाथरूम डुङडुङ्गी गनाएको थियो। कतिले नुहाउने ठाउँमै पिसाब फेरेका रहेछन्। आमाले साँगुरो खोपामा सेम्पू र साबुन छोडिदिनु भएको थियो। म पानीको फोहरा मुन्तिर रुख चाहिँ उभिरहेँ। पानी ज्यान हुँदै भुइँ झरेर कुनातिरको पालमा सुलुत्त पसिरह्यो। मेरो थकान निद्र ज्यानको सक्साहाट पानीले पखाल्दै गयो। जुङ्रिङ्ग परेको कपालका फेद पानीले भिजायो। अनिद्राले पतपती जलिरहेका हत्केला र पैताला ठन्डा भए। मानौ म मिलौ मिल छटपटाउँदै उड्दै आएको काकाको लुँ खुब भिज्न चाहन्छु। ढ्याक ढ्याक कसैले ढोका ढकढकायो। को हो सोधेँ। कुनै उत्तर आएन। सर्याक सर्याक हिँडेको आवाज आयो। मैले हतार हतार जिन्स र टी सर्ट लाएँ। फोर पाइन्ट र सर्ट धोएँ जस्तो गरेँ। ज्यान चङ्गा भयो। बाहिर निस्केँ। ढोकाबाट भित्र पस्दा छेउमै देखेँ बेडमा घोप्टो परेको बुढो मान्छे। बुढोको ज्यानमा थोत्रो र पुरानो कोट थियो। गहिरो नदी झैँ स्वास स्वास सुसाइरहेको थियो। म बाथरूम पस्दा ऊ त्यहाँ थिएन। सायद ऊ भर्खरै आएको थियो। ऊ ढोका छेउै तिन नम्बर बेडमा कोल्टी परेर निदाएको थियो। अस्पतालमा थाहै हुन्न को निदा छ को विचेत छ। म बुढो मानिसको छेउ हुँदै बरन्डामा पुगेँ। आमाका चिसा लुगा छेउ आफ्ना चिसा लुगा फिजाएँ। एकछिन टाढा टाढासम्म फैलिएको कोलपुर निहालेँ। टाढा फराकिला खेतमा हरिया टाटा देखिएका छन्। ती पछि मेटिनेछन् र शरीरका फुस्रा दाँत झैँ सिमेन्टका टाटा थपिनेछन्। हे छोटको चिच्चायो। म तर्सिएँ। निदाइरहेको बालक चिर्र चिच्चायो। नर्स सुरुचि दगुर्दै आई। म पनि भित्र दगुरेँ। छोटको बल्छीमा उनिएको माछा झैँ छटपटाइरहेको थियो। जुरुक्क उठ्थ्यो र पछारिन्थ्यो। छेउमा उसकी आमा रोइरहेकी थिए। कुरुवा बस्न आएका तिनजनाले उसको कुम बेसरी अट्ठ्याएका थिए। बा पनि छटपटाउनु भयो। सलाइनको लहरो तन्कियो। फेरि रगतमाथि सर्ला भन्ने डरले मैले ट्याप्प बाको हात समाएँ। आमाले बाका निधारमा हात राख्थे भन्नुभयो। सुत्नु सुत्नुहोस्। यस्तो कराउँछ त? बाले अनुहार खुम्च्याउनु भयो। म झस्केको झस्कै छु। डाक्टर नन्दन दगुर्दै आयो र छोटको बेडतिर दौडियो। छेउको बालक भने हिक्क हिक्क गर्दै निधायो। छोटको दिनभर छटपटाइरह्यो। म एकपल्ट उसको बेड छेउ गएको थिएँ तर अत्तालिँदै फर्किएँ। उसले जुरुक्क उचालेर आफ्ना दुवै कोखा समाएको थियो। दारा किटेको थियो। उसको आँखा फुस्रा भएका थिए। उसको ज्यान पात चाहिँ पहेलिएको थियो। साँझ पख डाक्टरले रगत कम भएको भन्दै रगत ल्याउन लगायो। बुढो थारूले ल्याइदियो। दुई पाउन्ड रगत सलाइनका डन्डीमा झुन्डिए। डाक्टरले देब्री नाडीमा पाइप घोसिदियो। रगत नसामा तप्किन थाले। एउटा कुरुवाले खुसुक हामीतिर हेरेर टाउकामा बाँधेको रुमाल खोल्दै रगतका पोकालाई ख्याप्प ढाकिदियो। जा जुस ल्याएर आ त, आमाले भन्नुभयो। म कुर्सीमै निधाएको थिएँ। झस्केँ। पैसा दिनु। म बल गरी उठेँ। घुँडाका जोर्नी कटट्ट बजे। आमाले पटुका फुकाल्दै नोट झिक्नुभयो। बाका थपिएका औषधिले नोटको बिटो अझ दुब्लाउँदै गएको मैले देखेँ। आमाले मलाई सयको नोट दिनुभयो र बाँकी पैसा गर्नुभयो। कति छन्? म सोध्छु। 11,300। के भयो पैसा छैनन्? बाले सोध्नुभयो। अझै कति दिन यतै बस्नुपर्ने हो? अलि धेरै ल्याउनुपर्ने रहेछ। मेरो त होसै थिएन। जति भेटेँ त्यति ल्याएँ। अरू साउजीहरूको बजै पैसा लगेर जाऊ भनेकै थिए। मेरो कमर मुन्तिर दुख्न छाडेको छ। चाँडै सन्चो होला जस्तो छ। बाले आँखा बन्द गर्नुभयो। आफ्नो मेडिकल हुँदा मैले कतिलाई फ्रीमा उपचार गरिदिएको छु। त्यही पुण्डेले पनि त काम गर्ला। बो धेरै नसोच्नुहोस्। आमाले अनुहार निन्याउरो बनाउनु भयो। मिनरल वाटरको बोतलमा स्याउको जुस ल्याउँदा गेटपाले छेउकै ठेलामा कट चिया पिइरहेको थियो। म उसको अगाडि पर्नै चाहन्नथे। बेवकुफ, नचाहिँ नचाहिने कुरा गर्छ। खुब आफ्नै नहुन खोज्दो रहेछ। एकपल्ट त यस्तो भनेको थियो, तिम्रो अनुहार ठ्याक्कै मेरो भाइसित मिल्छ। हाँस्दा दाहिने गालामा खोपिल्टा पर्ने। उसको भाइ बुटबल नारायणगढको लोकल बसमा खलासी छ अरे। घर आइज भने कमाएर फर्किन्छु भन्छ अरे। खैनी मार्दै सुनाएको थियो। तिमीलाई देख्दा भाइको झझल्को आउँछ। आए यत्रै सिती। म तर्कँदै तर्कँदै हिँडिरहेको थिएँ। देखि त हाल्यो। करायो, ए भाइ चिया खाएर जाऊ। भर्खरै खाएको। म हतारिएँ। बाबुलाई कस्तो छ? छेउमा आयो, सन्चो भएको छ। यति भनेर भित्र दगुडे। इमर्जेन्सी वार्डको दैलोमा ठुलो भिड थियो। मानिसका चिडचिड पसिना निस्केका थिए। दाङमा फेरि बम पड्किएछ। फुच्चेहरूले भकुण्ड भनेर उफारेछन्। एउटा उतै सकिएछ, एउटा भने अस्पतालसम्म आइपुगेको थियो। बाँच्दैन जस्तो छ। मैले भिडमा पस्दा सुने दायाँ हत्केला पात झैँ झुन्डिएको छ। अनुहार त बारुदले चाल्नु बनाएको छ। मलाई त रगत देख्यो कि मूर्छा पर्नला चाहिँ हुन्छ। त्यसरी माथितिर दगुरे। टोका छेउको बुढो मानिस अर्को दिशातिर कोल्टे परेको थियो। त्यसलाई हेर्दै म भित्र पसेँ। के ल्याइस्? बाले सोध्नुभयो। आमाले बेडको माथिल्लो भाग अलिकति माथि उचालिदिनु भएको थियो। स्याउको जुस। स्वाद पाए पो? बा आमातिर हेर्दै खिस्सा हाँस्नुभयो। खाएन भनेर च्याटे थिएस् त। लौ अब जति मन लाग्छ खाना। बा हाँसेको देखेर मेरो मन शीतल भयो। आमाले एक चम्मच जुसले बाका सुक्खा ओठ भिजाइदिनु भयो। बाले ओठमा जिब्रो घुमाउनु भयो र मुख मिठ्याउँदै भन्नुभयो, मिठो छ, खनाइदिए। अब दाल थप। बाले कटोरा बाटोतिर सार्दै भन्नुभयो। बाटुले दुई राडु दाल राखिदिए। धेरैपछि बासित भात सँगै खाने मौका जुरेको थियो, किनभने बाले राति राति बजार घुम्न छाड्नु भएको थियो। हामी सबै अँगेनामा झुम्बिएका थियौँ। आमा बेला बेला पुलुकको बाला हेर्नुहुन्थ्यो। अचानक दिदी मतिर इसारा गर्दै भनिन्, आमा थाहा छ यो कोबिना बाँच्न सक्दैन। म ट्वाल्ल परेँ। आमाले हाँस्दै सोध्नुभयो, कोबिना भन् त, शर्मिला बिना चिठीमा त त्यही लेखा रहेछ। म लाजले रातो भएँ। बा पनि दिदीको कुरा सुनेर मुसु मुसु हाँस्नुभयो। दारे, मलाई जोक चल्यो। दिदीलाई भने, उनीसित रिस उठ्दा म यही गाली गर्थेँ। कसलाई भनिस्? बा झस्किनुभयो, जसका दारा छन् त्यसलाई। बाको अनुहार रातो भयो। लालटिनको उज्यालोमा झन् रातो देखियो। बाटो मुन्टु बटारेर खिचिक्क हाँसी। दिदी के भनौँ के भनौँ भइन्। यो पनि जे पायो त्यही बोल्छ भन्दै आमाले पिर्लिक्क बाला हेर्नुभयो। बाले चुपचाप भात खानुभयो। मलाई भने रातभर निद्रा परेन। मन कटक्क दुख्यो। दाँत त बाका पो बाहिर निस्केका छन्। पिर त बाला नै पऱ्यो होला। गल्ती भयो बा, मैले जानिनँ, बिराएँ। एक हप्तापछि बा नेपालगञ्ज जाने सुरुमा हुनुहुन्थ्यो। बाले सकिएका औषधिका लिस्ट बनाउनुभयो। घरमा चाहिने अरू सामानका लिस्ट पनि तयार भए। बिहानै बा हिँड्ने तयारीमा हुनुहुन्थ्यो। छेउमा उभिएकी आमाले भन्नुभयो, यसलाई के जाति जुली जुत्ता ल्याइदिनु होला त, यसको घिडघिडो त्यहीमा छ। हुन पनि कटासेमा रातो निलो र हरियो रङको टाठे पाठे जुली जुत्ता देखेपछि मेरो चैन हराएको थियो। म सपनामा ठमठम ती जुली जुत्ता लगाएर बजारका फन्का लगाउँथेँ। यहाँ आ त, बाले बोलाउनु भयो। डुरुक्क गएँ। आशै आशले भरिएको गाग्री चाहिँ छचल्किँदै बाका अगाडि टाउको निहुराएँ। बाको हातमा मसिनो रस्सी थियो। चप्पल खोल त, बाले भन्नुभयो। मैले चप्पलबाट गोडा झिकेँ। बा मेरा गोडातिर निहुरिनुभयो। ए, बाका टोपीका रौँ पनि फुलिसकेछन्। बाले मेरा नङ बढेका र गोलीगाँठामा मैल जमेका गोडा नाप्नुभयो, कुर्कुच्चादेखि बुढी औँलासम्म। गोडाको लम्बाइ नबिर्सिन रस्सीको बाँकी लम्बाइ कैँचीले काट्दै बरबर आउनुभयो। गदा खुट्टा पनि धुँदैन है यसले त। बाले रस्सी डल्लो पारेर इस्टकोटको भित्री जेबमा राखेपछि आमाले मेरो कुम धकेल्दै भन्नुभयो, जा खुट्टा धो। म गोडा धोएर फर्काउँदा त बा पर पुगिसक्नु भएको थियो। हामीले एकछिन हेरिरह्यौँ, तर बा पछाडि फर्किनु भएन। छ दिनपछि नेपालगञ्जबाट फर्केका बाले आमालाई साडी, बाटो र दिदीलाई बुट्टी म्याक्सी ल्याइदिनु भयो, अनि मलाई त दुई जोर जुली जुत्ता। बाले ठूलो कार्टुनबाट झिकेर जुली जुत्ता मेरो अगाडि फालिदिनु भएको थियो। मेरो मन भने केराको पात चाहिँ ढलपलाउन थाल्यो। यो लाउँ कि त्यो लाउँ? मैले हर्षित नजरले बाला निहालेँ। बा मलाई हेर्दै मुस्कुराइरहनु भएको थियो। कस्तो मिलेको हाँसो यो! बा यति मजाले हाँसेको त पहिला देखेकै थिएन। साँझ बाले असजिलो गरी खाना निल्नुभयो। आमाले भन्नुभयो, दाँत झिकेर खानुहोस् न। हुँदै दाँत हल्लिन्छन्। सुरुमा गाह्रो हुन्छ, पछि बानी पर्दै जान्छ। म कुरा नबुझेर आमालाई हेर्न थालेँ। तैँले दारे भनिस्? आमाले मलाई हेर्दै भन्नुभयो, देखिस् अगाडिका दुइटा दाँत फेरेर आउनु भएको छ। मैले लजाउँदै बाततिर हेरेँ। बा मलाई आँखा झिम्काउँदै हाँस्नुभयो। भोलिपल्ट मेडिकलमा बा टुलमाथि उभिएर ढोकाको निधारमा काँटी अड्याउँदै हुनुहुन्थ्यो। स्कुल जान साइकल चढ्ने आँटेको थिएँ। एकछिन रोकिएँ। बा तल झर्नुभयो। बाले त नयाँ फोटो पनि खिच्नु भएछ। कालो पाटी जस्तो चाख्लो फोटो ढोकामाथि झुन्डेको थियो। फोटोमा बा हाँसिरहनु भएको थियो। दाँत बाहिर निस्केका थिएनन्। हाँसो खुब मिलेको थियो। म रमाइलो मान्दै साइकलको गद्दीमा थ्याच्छ बसेँ। मेरा बाको हाँसो जस्तो संसारमा अरू कसैको छैन। सद्दामले डेढ किलो जेरी खायो। सद्दामले ढाई लिटर काँचो दुध खायो। कटासेमा यस्ता चर्चा हुन थालेपछि सद्दाम हाम्रो मेडिकलतिर आउन छाड्यो। दुई चार पटक त मैले बाला पनि सद्दामको मेडिकलमा देखेको थिएँ, तर केही हप्तादेखि बाले पनि उता जान छोडिदिनु भएको थियो। सद्दामको भुँडी असहज बढ्दै गइरहेको थियो। बेसमारी फुलेको गुब्बारा फुट्छ, तर सद्दामको भुँडी फुट्दैन त। सद्दाम किन यस्तो अल्छी भएको होला? पछिल्लो गर्दनतिर बढ्दै गएको कपाल माथितिर बटारिन थालिसकेको थियो। छेउकी पङ्कज नाइसित कटाउने होस् थिएन। कपालको फेद फेदमा चाया भरिएका हुन्थे। छोयो कि बुरुर झर्थे। आँखाका डिल डिलमा काला दबाब फैलिँदै गएका थिए। ती ग्रहण लागेको चन्द्रमा जस्ता देखिन्थे। छालाका काला जुत्तामा पालिस पनि नगरेको कति भयो होला। अघिल्लो रातको हिलो बिहानी पख सोलाभरि सुकेका हुन्थे र बाटोमा कोही ठोक्किहाल्यो भने सरी पनि भन्न छाडेको थियो। के भएको नि सद्दामलाई? सस्तानीको शिवजी चाहिँ कटासेका सारा फन्का लगाउँथ्यो। कहिलेकाहीँ म देख्थेँ ख्याप्प बसेका जुङ्गामा दालका छोक्रा अल्झेको। उसको मेडिकलमा बाहिरका औषधिका खोस्टाभन्दा भित्रको कोठामा रक्सीका बोतलहरू हुन्थे। सद्दामको ज्यानबाट अङ्ग्रेजी डाक्टरको रवाफ रुखको बोक्रा चाहिँ उप्किँदै गइरहेको थियो। मान्छे खिसी गर्थे, कुकुरलाई घिउ पचेन भने चाहिँ अङ्ग्रेजी डाक्टरलाई पैसा पचेन। फेरि उसको मेडिकलमा बिरामीको बर्खा थामियो, फाटाफुटो झरी त पर्थ्यो नै, औषधि भनेर एउटालाई अँगार पिसेर दियो भन्ने हल्ला पहाडीपुरसम्म पुगिसकेको थियो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता कर्णाली ब्लुजको अर्को श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।